नमस्कार, म पिटिलो उप्सन। कार्यक्रम पानी र सरसफाईको 193 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गराउन प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। कार्यक्रम पानी र सरसफाई हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफको आर्थिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौ नुवाकोटको मेघाङ गाउँपालिका 4 कुरूमजोङ खानेपानी आयोजना शुरू भएको छ। खानेपानी निर्माणका लागि उपभोक्ता समिति र उपभोक्ताले गरिरहेको कामका बारेमा समितिका अध्यक्ष मूलबहादुर तामाङसँग गरिएको कुराकानी।
किनभने अब सार्वजनिक हो, उसले बनाउँछ यसले बनाउँछ भन्दा आफ्नै हेर्ने अगाडि हेर्ने गर्दाखेरि त्यसलाई चाहिँ अब व्यवसाय हालतमा पर्दो रहेछ तपाईँको होइन।
कुरूमजोङ खानेपानी योजनामा निर्माण हुने विभिन्न संरचना, यसले गर्ने काम र दिगोपनाका लागि अपनाइने विधिका बारेमा साइट इन्जिनियर ऋषिराम लामिछानेसँग गरिएको कुराकानी।
पाइपलाइन हामीले खोल्सा खोल्साहरूमा जहाँ चाहिँ भिर छ, जहाँ चाहिँ अलि अप्ठ्यारो ठाउँहरू छ, त्यहाँको लागि चाहिँ हामीले जिआई पाइप युज गरिन्छ, फलामे पाइप युज गरिन्छ। त्यो जिआई पाइपमा चाहिँ हामीले चाहिए अनुसारको क्रसिङ गर्नुपर्ने हो कि।
तर सुरुमा पानी र सरसफाई खबर साथी ऋग्वेद शर्माबाट।
खाने पानी र सरसफाई गतिविधि
एसियाली विकास बैंक एडीबीले नेपालका साना शहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ। एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख 16 देशका पत्रकारसँग बुधबार जापानमा आयोजित पत्रकार सम्मेलनमा बैंकका उच्च व्यवस्थापकले त्यस्तो जानकारी दिएका हुन्। एसियामा पानीको संरक्षण र आवासयोग्य शहर निर्माणमा एडीबीको भूमिका विषयक पत्रकार सम्मेलनमा बैंकका नायब निर्देशक आमी लियोङले त्यस्तो जानकारी दिनुभएको हो। उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकीय क्षमता विस्तार तथा सम्पत्ति व्यवस्थापनमा सघाउन तालिम तथा सहकार्यका निम्ति अस्ट्रेलियाली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो। नायब निर्देशक आमीले जलस्रोत व्यवस्थापन, जलाधार संरक्षण, सिंचाइ, ढल व्यवस्थापन, खानेपानी आपूर्ति, सरसफाई, जलविद्युत उत्पादनका क्षेत्रमा बैंकले 4 अर्ब 20 करोड़ अमेरिकी डलर लगानी गर्ने जानकारी दिनुभयो। ती रकम एसिया प्रशान्त क्षेत्रमा पानी संरक्षणको अपरिहार्यता रहेको देशमा लगानी गरिने उहाँले बताउनुभयो। खुला दिशामुक्त घोषणा भइसकेका गाउँपालिका तथा नगरपालिकालाई पूर्ण सरसफाई घोषणा गर्न अनिवार्य नहुने व्यवस्थासहित पूर्ण सरसफाई मार्गदर्शन 2073 कार्यान्वयनमा आएको छ। पूर्ण सरसफाई मार्गदर्शनको औचित्य, लक्ष्य र उद्देश्य, पूर्ण सरसफाईका क्रियाकलाप तथा पूर्ण सरसफाईका सूचक जस्ता विषयलाई समेटेर राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिले मार्गदर्शन जारी गरेको हो। समितिले सरसफाई गुरू योजना 2068 र वातावरण मैत्री स्थानीय सुशासन ढाँचा 2070 मुख्य आधार मानेर पूर्ण सरसफाई मार्गदर्शन 2073 तयार पारेको हो। मार्गदर्शनले सन् 2030 सबैको लागि र सधैँको लागि पूर्ण सरसफाईको अवस्था हासिल गर्ने लक्ष्य लिएको छ। सरसफाई सुविधाको समुचित विकास तथा विस्तारबाट आम मानिसको स्वास्थ्यमा अभिवृद्धि हुने हुँदा वातावरणीय सरसफाई र स्वच्छताको माध्यमबाट मानव जीवन स्तरमा सुधार गर्ने मार्गदर्शनको मूल उद्देश्य रहेको छ। नेपाली सेनाले खोटाङको पर्यटकीय स्थल रूपाकोट डाँडाको सरसफाई गरेको छ। नयाँ वर्ष, उभौली, उदौली लगायतका चाडपर्व र पिकनिक जाने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फ्याँकेको फोहोर सेनाको शेरगण मुडे ब्यारेकले सरसफाई गरेको हो। सेनाले रूपाकोटको डाँडा र डाँडासम्म पुग्ने बाटो पनि सरसफाई गरेको हो। सेनाले चारैतिर छरिएको बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल सफाई गरी जल्ने फोहोरलाई जलाएको र नजल्नेलाई खाल्डो खनेर पुरेको गणपति डम्बर आले मगरले बताउनुभयो। उदयपुरगढीमा सञ्चालित होमस्टे खानेपानी अभावमा प्रभावित बनेका छन्। पानीकै कारण होमस्टेमा आउने पाहुना जान हतार गर्ने गरेको होमस्टे सञ्चालक बताउँछन्। झण्डै 3 वर्षदेखि सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पानी अभाव हुँदा एक रातभन्दा बढी बस्न नचाहेको होमस्टे सञ्चालक गीता धमलाले बताउनुभयो। उदयपुर गढीका 6 परिवार पछिल्लो समय होमस्टेमै संलग्न छन्। होमस्टे सञ्चालनका लागि अरू पूर्वाधार भए पनि पानी नहुँदा ठूलो समस्या भोग्नु परेको उहाँले बताउनुभयो।
मलाई चिनिस्? म बागमती हुँ, तेरो फोहोर फाल्ने ठाउँ। मानिसहरू मलाई सफा भएको हेर्न खोज्छ, अरू सफा गर्छन्, त भने राति राति म माथि फोहोर फाल्ने? घर घरमा फोहोर लिन आउँछन्, त भने मलाई नै देख्छस्? कानुन थाहा छ तलाई? उठ उठ।
होइन, के भयो
बागमती नदी? मलाई सपनामा गाली गर्दै थिए, फोहोर फाल्नेलाई नछोड्ने अरे।
सुत्नु, केही हुँदैन,
गल्ती त गरेकै हो हामीले। हेर, नदी फोहोर भएको छ, भोलि अरूले थाहा पायो भने छिमेकमा बेइज्जत हुन्छ, के गर्नु?
ताल तलैया, नदी नाला र सार्वजनिक स्थानमा फोहोर फाल्नु अपराध हो। फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, श्रीमहल, पुल्चोक।
सुन्नुभयो पानी र सरसफाई खबर, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी ऋग्वेद शर्मा। पानी र सरसफाई खबरपछि अब हामी तपाईँलाई लैजाँदैछौ नुवाकोटको मेघाङ गाउँपालिका 4 किमताङमा। नुवाकोटको सदरमुकाम विदुरबाट उत्तर पश्चिममा झण्डै 30 किलोमिटर कच्ची सड़क पार गरेपछि पुगिन्छ नुवाकोटको मेघाङ गाउँपालिकाको किमताङ। किमताङमा अहिले झण्डै 28.5 लाख बराबरको कुरुमजोङ खानेपानी आयोजना निर्माणको काम भइरहेको छ। खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि नेबिस्योङ, गोम्बुगाङ, कुनागाउँ, बसपार्क, चेतगुङ, मेखोर लगायत बस्तीका 153 परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्। हामीले कुरुमजोङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मूलबहादुर तामाङसँग खानेपानी आयोजना निर्माणको अवस्थाका बारेमा कुराकानी गरेका छौं।
अब हाम्रो काम भन्नुपर्दाखेरि कुरुमजोङदेखि यो हाम्रो गाउँको लगभग 20 गोम्बगङसम्मको काम अहिले सम्पन्न भइसकेको छ। के अरे, माथि इन्टेकदेखि कलेक्सन चेम्बर आरबिटी पनि सिद्धिसकेको छ। त्यसमा हामी अहिलेको अहिलेको सन्दर्भमा अहिले राम्रै भइरहेछौँ भइरहेछ। तपाईँको जुन छ नि, अब यता अब सबै सामान आइसकेपछि हाम्रो काम पनि सम्पन्न हुनेवाला छ।
यति ठुला ठुला योजना, ठुलो लगानीको योजना गाउँले आफैले बनाउँदा के कुरामा फाइदा पुग्दो रहेछ गाउँलेलाई?
आफैले गरेर फाइदा हुने त यसो मेरो विचारमा के लाग्छ भने, तपाईँको आफ्नै घर घरमा धारा हुने, पहिला चाहिँ अब सबै टोलमा एउटा धारा हुन्थ्यो भने, अब आफ्नै घर घरमा धारा हुन्छ भन्दाखेरि चाहिँ सबैलाई जोस जाँगर आउँदो रहेछ मेरो मैले देखेको हिसाबमा चाहिँ।
अब यही काम ठेकेदार ल्याएर गरेको भएदेखि अर्कै हुन्थ्यो होला, तपाईँहरू आफैले गर्दा चाहिँ के फाइदा पुग्दो रहेछ? अझ घर घरमा पुग्दाखेरिको फाइदा त घर घरले पिउन पाउने भए।
यो सम्बन्धमा पहिलाको जुन ठेकदारले तपाईँले ठेकदारले भन्नुभयो, ठेकदारको ले लिएर गर्दाखेरि चाहिँ पहिला नै म आफै त्यसमा नि हल्का मैले नै गरेको हो। गर्दाखेरि चाहिँ ठेकदारले चाहिँ लाभ परवाही गर्ने अनि गाउँको जुन उपभोक्तालाई राम्रोसँग सञ्चालनसँग पानी नै नपाउने होइन, त अहिले चाहिँ आफ्नो घर घर धारा भन्दाखेरि चाहिँ राम्रोसँग आउँछ होला भने आशमा चाहिँ उहाँहरू सम्बन्धन पनि राम्रैसँग गर्नुभएको छ होइन। अब तपाईँको ल यसरी जानु पर्यो, हामीलाई यसरी यति यतिको लागतमा अब एसियापले एसिया तादीले अब यसो सहयोग आएछ भन्दाखेरि चाहिँ, र त्यसो भए जान्छ अब कहिले हुने के हुने कुन बेला आउने भन्दाखेरि मैले अब तपाईँहरूलाई जुन हाम्रो काम सञ्चालन सुरु हुने बेलामा खबर गर्छु भन्दाखेरि चाहिँ हुन्छ भन्नुभएको थियो। अब खबर पनि गऱ्यौँ, गर्दाखेरि सब एकसाथमा एकदम जोस जाँगरका साथ आउनु पाएको छ।
गाउँले आफैले बनाउँदाखेरि ससाना रोजगारका अवसर पनि सिर्जना भयो कि, कतिले काम पनि पायो कि यसमा?
यसमा रोजगारको कुरा गर्नुपर्दाखेरि तपाईँको जुन आरबिडी बनाउने होइन, कलेक्सन चेम्बर बनाउने अनि इन्टेक बनाउनु पर्दाखेरि चाहिँ अब तिनीहरूलाई अब आफ्नो के अरे तपाईँको जालअनुसार दाम पनि पाउँदाखेरि चाहिँ अलिकति उहाँहरू चाहिँ खुसी भएको जस्तो लाग्यो मलाई।
ती मानिसहरू बाहिरबाट ल्याउनु पर्यो कि गाउँमै उपलब्ध छन्?
हाम्रो गाउँमै उपलब्ध छन्। तपाईँको गाउँमा तर भाउ चाहिँ अलिक चर्को छ, चर्कै भन्नु पऱ्यो, अर्को यो छिमेकी गाविसको अन्दरमा। अब मिस्त्री ज्याला दिनको 1200 दिनुपर्छ खाएर, अनि लेबरलाई चाहिँ 1000 रुपियाँ दिनुपर्छ तपाईँको।
तैपनि ती पैसा त गाउँमै बस्यौ नि त, बाहिर गएन नि होइन, जति दिनु परे पनि?
हजुर, जति दिनु परेन, आफ्नै गाउँमा बसी आफ्नै गाउँले उपभोग गर्नु पाइयो।
ती त अब पसलमा जाँदो हो त्यो पैसा, गाउँमा तरकारी किनेर खाँदो हो, कुखुरा किनेर खाँदो हो, त्यो पैसा त फेरि गाउँभरि नै घुमिरहने भयो नि। ठेकेदारले गरेको भएदेखि त फेरि बाहिर जान्थ्यो होला।
आफ्नै गाउँमा बसियो, घुमिरह्यौँ, कुनै बेला आफ्नो हातमा नै आइपुग्यो होला घुम्दा घुम्दै होइन, आफूले काम गर्नु नपाए नि पैसा लिनु नभए नि त्यो तपाईँ हजुरले भने जस्तै गाउँमै घुमिरह्यो।
र अर्को फाइदा चाहिँ जस्तो यहाँले अघि पनि भन्नुभयो अलिकति ठेकेदारले गर्दाखेरि लापरवाही गर्ने भन्ने कुरा, गाउँले आफैले बनाउँदाखेरि यो अलिकति दिगो रहने, काम पक्की भएपछि दिगो रहने सम्भावना पनि हुन्छ कि के पाउनुभयो तपाईँले आफू यसमा अध्यक्ष भएर काम गर्दा?
जस यसमा दिगो हुन्छ होला, हुन्छ भनौँ न, अब तपाईँको आफ्नै घर घरको धारा भन्दाखेरि आफ्नो ठाउँको भन्दाखेरि तपाईँको अब मापदण्ड अनुसार नै कुलो पनि अब 3 फिटै हानेछौँ हामीले होइन, खनेको छौँ, त्यसो गर्दाखेरि अब दिगो नै हुन्छ होला भन्ने मेरो आशा।
3 फिट खन्दाखेरि चाहिँ फाइदा चाहिँ के देख्नुभयो?
यसले हुने फाइदा भनेको तपाईँको अब कुनै ठाउँमा मेरो त अब मैले लिएको ठाउँमा चाहिँ अब रोड पनि क्रस गर्नु परेछ होइन, तपाईँको 3 फिट हान्दाखेरि अब जतिसुकै अब गाडी आए पनि त्यसलाई नभेट्ने भयो, अनि यो गराहरूमा बाटोमा तपाईँको अब मान्छेले खोजाल्न नसक्ने भयो, गरामा अब गोरु जोत्यो पनि त्यो हालोले नभेट्ने भयो, त्यसमा त्यस कारणले गर्दा चाहिँ दिगो हुन्छ जस्तो लाग्छ मलाई।
अब अलिकति चाहिँ गाउँलेको साथ सहयोगको कुरा गरौँ। यस प्रकारले गाउँमा सञ्चालन हुने खानेपानी आयोजनाहरूमा उपभोक्ताहरूले चाहिँ कतिको साथ दिने रहेछ?
यस उपभोक्ताहरूले अहिलेको समयअनुसारसम्म चाहिँ साथै दिइरहेछौँ, किनभने तपाईँको अघि नै भन्यो भने घर घरको आफ्नो एक घर एक धारा भन्ने बित्तिकै गाउँले चाहिँ जस जगरका साथ लागेकै छौँ, त्यसमा सरसल्लाह नै राम्रै भएर चाहिँ अहिलेसम्म त्यस्तो अवरोध हुनेवाला नै छैन, के अरे भएको नै छैन। तपाईँको
एउटा सार्वजनिक धारामा 5-7 घरले खानेपानी पिउनु र घर घरमा धारा लगिसकेपछि के फाइदा अथवा के परिवर्तन होला?
टोलमा अब 6-7 घरले उपभोग गर्नु र आफ्नो घरमा गर्दाखेरि समयको बजेट पनि हुने तपाईँको, अनि छिमेकीसँग साथीभाइसँग झैझगडा पनि गर्नु नपर्ने, आफ्नो घरमा भएपछि आफ्नै अब एक घर एक धारा र मिटर सिस्टम भन्ने छ होइन, त्यस्तो गर्दाखेरि आफ्नो घरमा भएपछि आफ्नै हिसाबले आनन्दले थाप्नु पर्ने, कसैलाई एक वचन सोध्नु परेन होइन, झैझगडा गर्नु परेन।
झैझगडा चाहिँ किन हुन्छ?
झैझगडा चाहिँ पानीमा अब तपाईँको पहिला म आएको पछि तपाईँ आएर अगाडि थाप्ने भन्नेतिर हुन्छ, हामी मेरो बा के अरे मैले थाप्नु बेलामा चाहिँ अब जस मैले जुन मैले थाप्ने बेलामा भनौँ न तपाईँको अब तिमी पहिला आएको म पहिला आएकोतिर कुरोको आक्रोश हुन्छ होइन तपाईँको, त्यसमा आफ्नो आफ्नो घरमा भएपछि आनन्दले हुन्छ, त्यसपछि त्यो फाइदा हुन्छ जस्तो लाग्छ मलाई।
ए यस अघि चाहिँ पानी थाप्ने विषयमै बेमेल हुन्थ्यो, पल्लो घर र वल्लो घर बीच कहिले झैझगडा हुने, महिनौ दिनसम्म बोलचाल नहुने लगायतका काम हुन्थ्यो कुरो हुन्थ्यो?
पहिला पहिला त्यस्तो हुन्छ नि तपाईँको ठाउँ ठाउँ ठाउँमा होइन, अब मैले यहाँ नि पहिला पहिला त हुन्थ्यो मैले देखिरहेको कुरा हो, अब पछि अहिले चाहिँ त्यस्तो छैन, पहिला जुन अशिक्षितको बेलामा त्यस्तो हुन्थ्यो, अहिले चाहिँ पहिलाभन्दा अलिकति शिक्षित भएको कारणले त्यस्तो चाहिँ नहुँदो रहेछ, बोले पनि अब एउटाले बोलेपछि एउटा न्युडलमा भएर बस्दो रहेछ होइन।
अनि यसरी खानेपानी पिउनका लागि झैझगडा गर्ने भएपछि त बिग्रँदा भत्किँदाखेरि पनि त यो सार्वजनिक धारा हो, यो मेरो मात्र होइन के अरे भन्ने भएर यसको दिगो बनाउनमा पनि असर पुग्थ्यो होला?
त्यो कन्फर्म हो तपाईँको, किनभने अब सार्वजनिक हो, उसले बनाउँछ यसले बनाउँछ भन्दा आफू नै हेर्ने अर्का नै हेर्ने गर्दाखेरि त्यसलाई चाहिँ अब व्यवसाय हालतमा पर्दो रहेछ तपाईँको होइन।
अब यो घर घरमा धारा पुर्याएपछि,
घर घरमा धारा पुर्याएपछि आफ्नो अब भने एउटा सम्पत्ति भनौँ, आफ्नो सम्पत्ति भएपछि त सुरक्षित गर्छ होला, हजुर सम्पत्ति नै हो भनौँ न, अब पानी बिना मान्छे बाँच्नै सक्दैन। अब लास्ट अब विश्वमा मेरो सोचाइमा चाहिँ के लाग्छ भने विश्वमा अब पछि झैझगडा हुने नै यो पानीको लागि हुन्छ होला जस्तो लाग्छ, किनभने अब पानी नभए त मान्छे बाँच्नै सक्दैन।
यहाँ चाहिँ हुँदैन होला नि त उसो भएदेखि, अब घर घरमा पुर्याएपछि धारा दिएपछि आफ्नै धारा सम्पत्ति भएपछि त संरक्षण गर्ला
गर्नुपर्ने जस्तो लाग्छ, गर्दैन होला जस्तो लाग्छ, त्यस्तो झगडा चाहिँ नहोला जस्तो लाग्छ मलाई, अब हुँदैन त्यही भएर राम्रै हुन्छ होला जस्तो लाग्छ। त्यही झगडा हुँदैन आफ्नो आफ्नो भएपछि त, अब छिमेकीलाई गर्नु परेन, अरूलाई यता तिमी उता जाऊ यता जाऊ भन्नु पर्दैन, आफ्नै भएपछि आनन्द हुन्छ होला जस्तो लाग्छ तपाईँको।
अब तपाईँका उपभोक्ता चाहिँ कतिको उत्साहित छन् त घर घरमा पानी लैजाने भनेपछि?
मेरो उपभोक्ताहरू चाहिँ मैले बुझेको हिसाबमा सबै एकदम उनी छ तपाईँको, खुसी नै छौँ, त्यही भएर राम्रै भनौँ न।
अहिले त निर्माणाधीन चरणमा छ, अब यो खानेपानी सम्पन्न भएपछि चाहिँ के गर्ने, कसो गर्ने, कस्तो योजना बनाउनु भएको छ अहिले तपाईँले?
हामीले चाहिँ अब तपाईँको यो सम्पन्न भइसकेपछि अब टुटफुट होला, बारीले बगाउँला होइन, अब खोलानाला यस्तो पाइप साइप चुट्यो भने त्यसको लागि चाहिँ अब एउटा सरसफाइको समिति भनौँ न, समिति बनाएर अब मनमा टुटफुटको मर्मतको लागि एउटा कोच खडा गर्ने विचार गरेका छौँ, घर आएपछि अब महिनाको कति हुन्छ 50 रुपियाँ 20 रुपियाँ 30 रुपियाँ 10 रुपियाँ कति हुन्छ, त्यो पानी बनाउने पिउनलाई चाहिँ अब पैसा दिने हिसाबमा त्यो जल दिने हिसाबमा चाहिँ हामीले एउटा कोच खडा गर्ने उसमा छौँ तपाईँको।
यस अघि सञ्चालित खानेपानीमा चाहिँ त्यो प्रकारले खानेपानीलाई व्यवस्थित तरिकाले वितरण गर्ने, टुटफुट भएमा बिग्रेमा मर्मत सम्भार गर्ने त्यो प्रकारको संयन्त्र थियो कि थिएन?
थिएन तपाईँको, अब यस्तो अब ऊ नै थिएन, त्यही भएर अब नेपाल सरकारले दिनेमा अब त्यही हल्का फुल्का एउटै टोलोमै लाग्ने भने छ सात घर नौ दस घर बाँडेर खानु पर्थ्यो अब बिग्रिँदाखेरि अब कुनै कुनै बेला अब बनाउँला सधैँभरि त्यस्तो बनाउनेवाला थिएन तपाईँको त्यही अर्कै योजनालाई कुरेर बस्थ्यो अहिले चाहिँ अब त्यस्तो हामी नहोला अब नहोला होइन अब त्यस्तो हामी हुँदैनौँ दिँदैन अब हामी
कसरी हुन दिनुहुन्न
किनभने आफू खानुको लागि त चाहियो आफ्नो घर घरमा भने सिधा घर घरमा त पानी अहिले दिँदैन त्यही भएर चाहिँ सबैले अब कलेक्सन गरेर राख्दाखेरि चाहिँ आफूलाई जहाँ बिग्रियो भने त्यो सञ्चालन गर्नु चाहिँ अब गोहर्नु परेन कुनै सङ्घ संस्थालाई गोहर्नु परेन त्यही भएर आफ्नै कोषमा भएपछि तट के चाहिँ टुटफुट भएछ त्यसको लागि चाहिँ अब आफैसँग भएपछि त लिएर तुरुन्तै गर्नु सक्छौँ त्यसले गर्दाखेरि अब राम्रै हुन्छ जस्तो लाग्छ अहिले
उहाँ हुनुहुन्थ्यो कुरुमजोङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मूलबहादुर तामाङ खानेपानी आयोजना निर्माणको अवस्थाका बारेमा कुराकानी गर्दै
प्लास्टिक झोला 100 वर्षसम्म कुहिँदैन इको ब्याग प्रयोग गरौं वातावरण जोगाऊ फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ कार्यक्रममा आज हामी एसीएफको आर्थिक तथा एकीकृत ताड़ी विकास समाज नेपालको प्राविधिक सहयोगमा नुवाकोटको मेघाङ गाउँपालिका चारमा निर्माण भइरहेको कुरुमजोङ खानेपानी आयोजनाको विविध विषयमा कुराकानी गरिरहेका छौं कुरुमजोङ खानेपानी योजना सम्पन्न भएपछि मेघाङ गाउँपालिकाको किमताङका 153 घरमा घर घरै धारा हुनेछन् यसका लागि झण्डै 1800 मिटर मुख्य पाइप र झण्डै 8800 मिटर शाखा पाइपलाइन बिछ्याइनेछ भने ठूला क्षमताका 3 रिजर्भर ट्याङ्क बनाइनेछ अब यसैको सेरोफेरोमा रहेर कुराकानी गरौं एकीकृत ताडी विकास समाज नेपालका साइट इन्जिनियर ऋषिराम लामिछानेसँग सुरुमा कुरुमजोङ खानेपानी आयोजनाको बारेमा बताइदिनुहोस् न यसको कसरी काम भइरहेको छ
कुरुमजोङ खानेपानी आयोजना चाहिँ यसको कुल लागत भनेको 29 लाख लगभग बराबरको छ यसमा चाहिँ हाम्रो उपभोक्ता समितिमा नौजना मानिसहरू चाहिँ समितिमा हुनुहुन्छ अनि उहाँहरू चाहिँ यही खानेपानीको लागि जसरी काम गर्नुपर्ने हो त्यही अनुसारले उहाँहरूले हाम्रो समितिमा आफ्नो कार्यहरू प्लान गरेर त्यही अनुसार गरिरहनु भएको छ र यस खानेपानी आयोजनामा चाहिँ हाम्रो मेन गरी दुईवटा लाइन हुन्छ एउटा मेन लाइन र डिस्ट्रिब्युसन लाइन मेन लाइन भनेको चाहिँ हाम्रो मुख्य सोर्सबाट चाहिँ हाम्रो जुन सङ्कलन ट्याङ्की हुन्छ त्यहाँसम्मको लागि प्रयोग हुने पाइपलाइनको लागि चाहिँ हाम्रो मेन लाइन भनिन्छ त्यो मेन लाइनबाट चाहिँ अब घर घरसम्मको लागि वितरण गर्नको लागि चाहिँ वितरण लाइन भन्ने हुन्छ त्यसलाई ट्रान्समिसन लाइन भनिन्छ टेक्निकल टर्ममा त्यो दुईवटा लाइनको लागि व्यवस्थापन गरिसके पछाडि मात्रै हामीले घर घरमा एक घर एक धारा भन्ने जुन हाम्रो यो सोचाइ छ अथवा जुन हामीले जसको लागि काम गरिरहेका छौँ त्यो पुरा हुनसक्छ यो कुरालाई पुरा गर्नको लागि हामीले विभिन्न संरचनाहरू बनाउनु पर्ने हुन्छ दुवै आयोजनाको लागि नै इन्टेक जहाँबाट चाहिँ हामी पानी चाहिँ लिन्छौँ हामीले सङ्कलनको गर्नको लागि अनि अर्को संरचना हुन्छ कलेक्सन च्याम्बर हुन्छ त्यो कलेक्सनमा चाहिँ त्यो सङ्कलन गरेको पानी आएर बस्छ अनि त्यो चाहिँ डिस्ट्रिब्युसन च्याम्बर डिसी भनिन्छ हामी डिस्ट्रिब्युसन च्याम्बरमा गएर त्यो पानी चाहिँ गएर बस्छ र त्यो डिस्ट्रिब्युसन च्याम्बरबाट मात्रै हामीले जुन आरबिटी भनिन्छ रिजर्भर ट्याङ्क घर घरमा वितरण गर्नको लागि चाहिँ चाहिएको क्षमता बराबरको ट्याङ्की बनाइन्छ त्यो ट्याङ्कीको लागि चाहिँ डिस्ट्रिब्युसन च्याम्बरबाट चाहिँ हामीले पानी प्रसारण गर्नुपर्ने हुन्छ त्यसपछि बल्ल हामीले डिस्ट्रिब्युसन लाइनबाट पानी प्रसारण गरेपछि बल्ल हामीले त्यो पानी चाहिँ घर घरको लागि चाहिँ नोडहरू छुट्याएर घर घरको लागि जसको जुन घरमा लानुपर्ने हो त्यो छुट्याएर चाहिँ त्यसै अनुसार चाहिँ लैजाइन्छ। हाम्रो कुरुमजुङमा पनि यस्तै छ, अर्ताङ आयोजना पनि यही तरिकाले पानी लैजाइन्छ।
यसको संरचनाहरू कहाँ कहाँ रहने हुन्, कतिवटा हुन्?
हामीले यसको आयोजनाको लागि हामीले जे कुराहरू सोच्नुपर्ने हो त्यो चाहिँ हामीले कति क्षमता बराबरको ट्याङ्की चाहिन्छ, कतिवटा चाहिँ घरहरू चाहिँ लाभान्वित हुन्छन् भनेर हामीले सुरुमा त्यो क्यालकुलेट गर्छौँ। त्यही बराबरको लागि चाहिँ क्यालकुलेट गरेर चाहिँ उनीहरूलाई पूर्ति गर्नको लागि चाहिँ त्यही अनुसारको ट्याङ्कको डिजाइन गरिन्छ। आर्ताङ्गु खानेपानी आयोजनामा चाहिँ हामीले तिनवटा ट्याङ्की चाहिँ बनाउने हाम्रो आयोजनामा छ र त्यो तिनवटा ट्याङ्कीमध्ये एउटा चाहिँ 2000 लिटरको ट्याङ्की हुन्छ, अर्को हुन्छ हाम्रो 8000 लिटरको ट्याङ्की हुन्छ र अर्को हुन्छ 12000 लिटरको ट्याङ्की हुन्छ। यही ट्याङ्कीबाट नै हामीले तोकेको 142 चान्चुन घरधुरीको लागि चाहिँ अर्ताङ्गु खानेपानी आयोजनाको लागि चाहिँ यति क्षमता बराबरको चाहिँ तिनवटा ट्याङ्की बनाउन सक्यौँ भने उहाँहरूको घर घरको लागि चाहिँ पानी पूर्ति गर्न सकिन्छ। र यसै गरी कुरुमजुङ खानेपानी आयोजनाको लागि पनि हामीले तिनवटा ट्याङ्की निर्माणमा छ हाम्रो, त्यो तिनवटा ट्याङ्की मध्येमा चाहिँ हाम्रो 4 घन मिटर जुन 4000 लिटरको ट्याङ्की हुन्छ एउटा, अर्को हुन्छ 5000 लिटरको ट्याङ्की र अर्को हुन्छ 16000 लिटरको ट्याङ्की। यही तिनवटा ट्याङ्कीबाट नै हामीले घर घरको लागि चाहिँ हामीले पानी वितरण गरिन्छ। अनि यसको अलावा हामीले जुन इन्टेकतिर पनि हामीले च्याम्बर बनाइन्छ, त्यो इन्टेकमा बनाउने च्याम्बर भनेको चाहिँ हाम्रो त्यो जुन पानी जम्मा गर्छौँ, पानी जम्मा गरेर कन्टिन्युस फ्लो दिनको लागि हामीले संरचना गरिन्छ। एउटा दुईवटा च्याम्बर बनाइन्छ, एउटा च्याम्बर चाहिँ हाम्रो भल्भ बक्स हुन्छ, त्यो जुन बाहिरबाट कोही मान्छे आएर चाहिँ त्यो भल्भ चाहिँ बन्द गर्ने खोली नगरिदियोस् भनेर हामीले त्यसको एउटा च्याम्बर बनाउँछौँ, चोरी नहोस् भनेर, किनभने त्यहाँ महँगो महँगो भल्भहरू युज भएको हुन्छ, माथि पानी कसैले आएर बन्द गरिदियो भने गाउँमा पानीको हाहाकार हुने कारणले गर्दा चाहिँ त्यहाँ हामीले भल्भ बक्स च्याम्बर पनि बनाउँछौँ, त्यहाँ जहाँ चाहिँ चापी पनि लाउन मिल्ने गरी। अनि त्यसको अलावा हामीले इन्टेकमा चाहिँ फेन्सिङ गरिन्छ, गाईबस्तुहरू त्यहाँ नछिरोस् अथवा जनावरहरू त्यहाँ भित्र छिरेर जथाभावी रूपमा चाहिँ पानीलाई सङ्क्रमण नगराइदियोस् भनेर चाहिँ हामीले इन्टेकमा फेन्सिङ पनि गरिन्छ। आरबिटीमा पनि हामीले आरबिटी भनेको रिजर्भर ट्याङ्क जुनमा हामीले त्यसमा पनि हामीले फेन्सिङ गरेर चाहिँ हामीले संरचनालाई चाहिँ संरक्षण गर्ने काम गर्छौँ।
यसको दिगोपनाका लागि चाहिँ के कस्ता विधिहरू अपनाउनु भएको छ?
यसको दिगोपनाको लागि हामीले मुख्य ख्याल गर्नुपर्ने भनेको जुन पाइपलाइन हामीले खोल्साहरूमा जहाँ चाहिँ भिर छ, जहाँ चाहिँ अलि अप्ठ्यारो ठाउँहरू छ, त्यहाँको लागि चाहिँ हामीले जिआई पाइप युज गरिन्छ, फलामे पाइप युज गरिन्छ। त्यो जिआई पाइपमा चाहिँ हामीले चाहिएअनुसारको क्रसिङ गर्नुपर्ने हो कि पाइप त्यहाँभित्र पाइप राखेर लैजानुपर्ने हो कि त्यस अनुसारको हामीले त्यहाँ चाहिँ त्यही अनुसारको हामीले निर्णय गरेर चाहिँ त्यसरी नै बनाएका हुन्छौँ हामीले हाम्रो फिल्ड साइटमा। त्यसको अलावा चाहिँ मेन पाइपलाइन चाहिँ अब जमिनमा गाडेर लानुपर्ने हुने कारणले गर्दा त्यसलाई खन्नुपर्ने हुन्छ, जमिनमा 90 सेन्टी जति बराबरको चाहिँ खन्नुपर्ने हुन्छ र 40 सेन्टी चौडाइ बराबरको चाहिँ हामीले खन्नुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ किन यति गहिराई खन्नुपर्छ भन्दा जसले गर्दा चाहिँ हामीलाई पछि के अप्ठ्यारोहरू वन जङ्गलमा डढेलो हुनसक्छ, हाम्रो पाइपलाइन वन जङ्गलबाट आउँछ पुरै, त्यो सुरुमा हाम्रो मेन लाइन चाहिँ वन जङ्गलबाटै चाहिँ भिरभिर पाखा आउने कारणले गर्दा चाहिँ त्यहाँ चाहिँ अब पहिरोहरू जानसक्छ, त्यसले गर्दा पाइपलाइन नआनुहोस् अब डढेलो लाग्न सक्छ गाउँघरमा, त्यो कारणले गर्दा चाहिँ वन जङ्गलमा डढेलोले गर्दा पाइप नडढोस्, त्यो भयो भने खानेपानीमा चाहिँ कुनै समस्या आउँदैन यदि हाम्रो पाइप सुरक्षित भयो भने, त्यही हिसाबले नै हामीले त्यही अनुसारको खनेर ल्याएको हुन्छौँ। अनि त्यसको अलावा पनि हामीले ट्याङ्कीहरू जुन निर्माण गरिएका छौँ त्यो निर्माण गरेको ट्याङ्कीहरूमा चाहिँ स्ट्यान्डर्ड अनुसार चाहिँ बनेको छ कि छैन, जस्तै अब हामीले भन्ने गर्दाखेरि सिएसए भन्छौँ, सिमेन्ट स्यान्ड र एग्रिगेटको मात्रा चाहिँ चाहिएअनुसारको पुगेको छ कि छैन, त्यस अनुसारको सिमेन्टहरू प्रयोग भएको छ कि छैन, जसले गर्दा चाहिँ दिगो रूपमा चाहिँ त्यो असर नपुगोस्, दिगो रूपमा चाहिँ संरचनाहरू चाहिँ सुरक्षित नै रहिरहोस् भनेर हामीले त्यही अनुसारको काम गरिरहेको छौँ। र मैले त्यही अनुसार नै फिल्डमा पनि त्यही अनुसार नै छ कि छैन भनेर काम दुवैतिर चाहिँ मैले काम गराइरहेको छु।
इन्जिनियरको अनुपस्थितिमा कहिलेकाहीँ त्यहाँ काम गरिरहेका कामदारहरूले मापदण्ड विपरीत काम गर्दो, त्यस्तो अवस्थामा तपाईँ पुगेपछि के गर्नुहुन्छ?
त्यस्तो अवस्थामा हामीले साइटमा चाहिँ काम भइरहेको कामलाई नै कन्टिन्यू गरेर बनाउन मिलिसकेसम्म चाहिँ उहाँहरूलाई चाहिँ यसो गर्नुहोस् भनेर चाहिँ हामीले उहाँहरूलाई सिकाउने हो होइन, यसो गर्नुहोस् भनेर उहाँहरूलाई चाहिँ हामीले सिकाउने, सिकाउँदाखेरि उहाँहरूले त्यो मिल्छ भने त्यही अनुसार नै गर्दै लैजाने, अब हुँदै हुँदैन बिग्रिन्छ भने चाहिँ उहाँहरूलाई त्यो काम फेरि गर्न लगाउनुपर्छ, बिग्रिने काम छन् किनभने दिगो रूपमा हामीले सोचिरहेका छौँ, अब दिगो रूपमा सोच्दाखेरि नै अब त्यो बिग्रिसकेको कुरालाई चाहिँ अब त्यत्तिकैमा बनाउँदै लैजान सकिन्छ भने ठिकै छ, बनाउनै मिल्दैन भने त त्यसलाई अब दिगो रूपमा हेर्ने धेरै अब मान्छेहरूलाई लाभान्वित गर्ने हिसाबले चाहिँ यो आयोजना भएको हो, लामो समयसम्मलाई हो, अब यो 20 वर्षको लागि भनेर चाहिँ हामीले टार्गेट गरेका छौँ, हाम्रो 20 वर्षको लागि पुर्याउनको लागि त सुरुदेखि नै सबै कुराहरू नै त्यस अनुसारको मिल्दै गएको हुनुपर्छ होइन, त्यही भएर चाहिँ हामीले त्यो मिलाउनको लागि मिलेछ कि छैन चेक गर्छौँ, चेक गर्दै जाँदाखेरि कतिकोसम्म चाहिँ बनाउन मिल्छ त्यो चेक गर्छौँ, अनि मिल्छ भने त्यही अनुसार नै हामीले कन्टिन्यू गर्दै लैजान्छौँ, मिल्दैन भने चाहिँ उहाँहरूलाई फेरि नै त्यो काम गर्नलाई चाहिँ हामीले आग्रह गर्छौँ।
यी त एउटा इन्जिनियरले आफ्नो साइडबाट गर्नुपर्ने कामहरू भए, गरिने कामहरू भए, यसको दिगोपनका लागि दात्री निकायबाट चाहिँ के कुरालाई बढी ध्यान दिएको हुन्छ?
यसको दिगोपनाको लागि चाहिँ मुख्य हामीले हेर्ने भनेको अब टाइम अफ पिरियड धेरै लङ टाइमको लागि दिगो चाहिँ धेरै 20 वर्षको लागि हुने कारणले गर्दा चाहिँ उहाँहरूले चाहिँ मेन हेर्ने भनेको चाहिँ क्वालिटी अफ मेटेरियल्स नै हो, उहाँहरूले चाहिँ मापदण्ड सहितको मेटेरियल्सहरू प्रयोग भएको छ कि छैन त्यही अनुसारको चाहिँ कुरालाई चाहिँ ख्याल गरेर चाहिँ संरचनाहरूलाई राम्रो बनाउनको लागि जस्तै सिमेन्ट भयो पाइपलाइन भयो त्यसको लागि चाहिँ सुरक्षित हुन सक्ने अथवा टिकाउ मेटेरियल्स छ कि छैन यसै कुरालाई नै हाम्रो दात्री संस्थाहरूले चाहिँ त्यसै कुरालाई मेन ख्याल गरेको छ।
यसको ग्यारेन्टीका लागि के भइरहेको छ जुन एसिएफ र ताडीबाट जुन वितरण गरिएको सामानहरूमा?
ग्यारेन्टीको लागि चाहिँ उहाँहरूले चाहिँ जे मान्यता प्राप्त मापदण्ड भएकै राम्रै क्वालिटी सामानहरू नै पठाइरहनु भएको छ, हामीले फिल्डमा पनि सामानहरू हेरेको छौँ, राम्रै सामान छ, अनि सबै सामानहरूमा चाहिँ कोही कम्प्रोमाइज गर्ने जस्तो सामानहरू केही पनि छैन, सामान चाहिँ राम्रै नै आहा अहिले कहिलेकाहीँ अहिले मौसमको खराबीको कारणले गर्दा चाहिँ काम गर्न चाहिँ अलि ढिलासुस्ती भइरहेको छ, मौसम चाहिँ अहिले चैत वैशाखमा पनि अलि पानीको कारणले गर्दा चाहिँ अलि फिल्डमा काम गर्न अलि गाह्रो चाहिँ भइरहेको छ, अब उहाँ दार्ती संस्थाले चाहिँ गर्नुभएको कामहरूमा चाहिँ उहाँहरूले चाहिँ जस मेटेरियल्समा चाहिँ कम्प्रोमाइज गर्नुभएको छैन जस्तो लाग्छ मलाई चाहिँ।
तपाईँ जस्तो साइटमा खटिरहने इन्जिनियर जो दात्री संस्था तथा यहाँको कार्यान्वयन संस्थाको तर्फबाट खट्नुहुन्छ, यहाँलाई चाहिँ काम गर्दाखेरि के कस्ता कुरामा चाहिँ एकदमै समस्या चुनौती खडा हुँदो रहेछ?
काम गर्दाखेरि मुख्य चाहिँ अब गाउँघरका मान्छेहरू अब अलिक सोझो हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ अब काम गराउँदाखेरि चाहिँ सबै आफ्नो काममा चाहिँ घरको काममा बिजी भइरहनु भएको हुन्छ होइन, अब साइटमा चाहिँ काम हामीले रोक्न मिल्दैन, काम चाहिँ कन्टिन्युस लैजानुपर्छ, अब कामको लागि अलि उहाँहरू चाहिँ अब कोही कतै जानुभएको अवस्थामा चाहिँ अब काम चाहिँ कन्टिन्युस नहुनसक्छ होइन, त्यो अब उहाँहरूलाई चाहिँ अब त्यही अनुसारको कन्भिन्स गरेर चाहिँ काम गराउनु पर्ने हुन्छ, किनभने उहाँहरूले बुझ्नु हुँदैन यो हाम्रै लागि हो हाम्रै लागि हो भनेर सबै मान्छे बुझ्नु हुँदैनन्, उहाँहरू समितिको मान्छेहरूले त तर्फबाट त गर्नुहुन्छ तब काम गराउँदाखेरि पनि अब मेन कुरा चाहिँ समितिले नै गर, हामीले भन्दा पनि समितिहरूले नै अब उहाँहरू आफ्नै गाउँ ठाउँ भएको कारणले गर्दा समितिले नै आफ्नो कुराहरू मिलाउन खोज्नुहुन्छ, उहाँहरूलाई चाहिँ गर्नुहुन्छ, काम गर्दा समस्या भनेको चाहिँ मेरो मुख्य अब हाम्रो यही पानी मौसमको कारणले गर्दा चाहिँ समस्याहरू हुने, पानीको कारणले गर्दा चाहिँ जस्तै फिल्डमा अब सिमेन्टको काम गर्नुपर्ने हुनसक्छ, अब खन्ने कामहरू हुन्छ त्यो पानी पऱ्यो भने चाहिँ समस्या पर्छ, अनि मेन मुख्य गरी पानी पऱ्यो भने यस ठाउँमा चाहिँ अलि माथितिर गएपछि अलि जुगाहरूको समस्या हुँदो रहेछ होइन, जुगाहरूले चाहिँ गर्दा चाहिँ अलि समस्याहरू हुने जस्तै त्यस्तै समस्याहरू हो, काममा त हाम्रो तर्फबाट जति समस्या हो भने हाम्रो तर्फबाट त हामीले गर्ने चाहिँ गर्छौँ, त्यही पनि त्यो समस्या हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारै हुन्छ।
उपभोक्ताहरूको तर्फबाट जति पनि श्रम गर्नुपर्ने हो त्यो श्रम नजुट्दाखेरि पनि कहिलेकाहीँ समस्या आएको कुरा समितिको सदस्यले बताउनुभयो, यसमा चाहिँ समितिका मुख्य पदाधिकारीहरूले कस्तो भूमिका खेल्यो भनेदेखि गाउँका मानिसले योगदान देला?
उहाँहरूले चाहिँ मुख्य त अब यो संस्थाले के काम गरिरहेको छ, यो पानी कसको लागि हो, पानीको लागि पूर्ति गर्नको लागि उहाँहरूको तर्फबाट के चाहिँ श्रमदान गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले नै आफ्नो मान्छेहरूलाई सर्वप्रथम क्लियर गर्नुभएन भने अलि समस्याहरू हामीले नै उहाँहरूलाई बुझाउनु भन्दा उहाँहरूले नै आफ्नो मान्छेहरूलाई बुझाउन सजिलो हुन्छ। त्यही कारणले गर्दा चाहिँ पहिला सुरुमा चाहिँ जनचेतना दिनुपर्ने हुन्छ। अब खानेपानीको लागि, सरसफाइको लागि उहाँहरूले यो हाम्रै लागि हो, आफ्नै लागि हो, हामी गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले चाहिँ आफ्नो मान्छेहरूलाई बुझाउन सक्नुभयो भने चाहिँ उहाँहरूको श्रमदान पनि त्यही अनुसार जुट्छ र काम पनि त्यही अनुसार सफल हुँदै जान्छ जस्तो लाग्छ मलाई चाहिँ।
जस्तो कतिपय खानेपानी आयोजनाहरू लथालिङ्ग हुनुका पछाडिका कारण काम गर्यो, त्यस पछाडि त्यहाँबाट संस्था पनि हिँडिदिन्छ र उनीहरू पनि दक्ष हुँदैनन्। एउटा पाइप फुट्यो भने पनि त्यो पाइप जोड्ने कला नहुँदाखेरि पनि खानेपानी बिग्रेका कैयौँ उदाहरणहरू छन्। काम गर्दा गर्दै उनीहरूलाई दक्षता अभिवृद्धि गर्न र भोलि त्यस प्रकारका सानातिना समस्याहरू आफैले गर्न सकुन् भन्ने हेतुले तपाईँको संस्थाले, तपाईँको कार्यान्वयन संस्थाले चाहिँ के गरिरहेको छ?
यो संस्थाले चाहिँ अहिले भिलेज मेन्टेनेन्स वर्कर भनेर चाहिँ यो काम सम्पन्न भइसके पछाडि चाहिँ जस्तै अब पाइपलाइनमा काहीँ समस्या हुनसक्छ, आरबिटीमा काहीँ समस्या हुनसक्छ, त्यस समस्यालाई चाहिँ सुल्झाउनको लागि चाहिँ भिलेज मेन्टेनेन्स वर्कर भनेर चाहिँ संस्थाले चाहिँ त्यसको लागि चाहिँ हामीलाई आग्रह गरेको छ। गाउँमा कोही मानिस त्यस्तो हुनुहुन्छ भने उहाँहरूलाई त्यो तालिम दिएर, जस्तै हाम्रो प्लम्बर साथीहरू हुनुहुन्छ, उहाँहरूलाई लिएर गएर चाहिँ पाइप कसरी जोड्ने, पाइपमा समस्या कहाँ आउन सक्छ, कस्तो ठाउँमा चाहिँ समस्या आयो भने चाहिँ कस्तो खालको चाहिँ समाधान गर्ने भनेर उहाँहरूले चाहिँ सिकाउनु भयो हुन्छ। त्यही सिकाइको आधारमा जो चाहिँ अलि हामीले चाहिँ दक्ष पाउँछौँ उहाँहरूलाई नै भिलेज मेन्टेनेन्स वर्करको रूपमा चाहिँ पछि दिगो रूपमा चाहिँ काम गर्नको लागि चाहिँ समितिले चाहिँ त्यसलाई हेर्ने, समितिले त्यसलाई चाहिँ चाहिने खर्चहरू प्रदान गरेर चाहिँ त्यो काम चाहिँ पछि अप्ठ्याराहरूलाई चाहिँ सुल्झाउने वातावरण मिलाउनलाई हामीले काम गरेका छौँ।
अहिले फिल्डमा भइरहेका कामदेखि नै उहाँहरूलाई अभ्यास गराउनुहुन्छ?
हजुर हजुर, हामीले अहिले जुन फिल्डमा जे जे कामहरू भइरहेको छ त्यही कामलाई उहाँहरूलाई हामी सँगसँगै लिएर गएर यसरी गर्ने, त्यो काममा उहाँहरूको आफ्नै हात लगाएर चाहिँ यसरी गर्ने रहेछ भन्ने कुराको चाहिँ अनुभव, त्यो कुराको लागि चाहिँ उहाँहरूलाई फिल गराएर चाहिँ कामको चाहिँ तालिम दिएर नै उहाँहरूलाई हामीले चाहिँ काम गर्न चाहिँ योग्य ठान्ने भनेर चाहिँ समितिलाई चाहिँ त्यो अनुसारको काम गर्न चाहिँ आग्रह गरेका छौँ।
एकीकृत ताडी विकास समाज नेपालका साइट इन्जिनियर ऋषिराम लामिछानेसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6409, काठमाडौँ नेपाल। यदि तपाईँलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। अन्त्यमा सरसफाई सम्बन्धी यो गीत प्रस्तुत गर्दै आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी ऋग्वेद शर्मा र पिटी लोप्सन विदा भयौं। नमस्कार।
सरसफाई सरसफाई बसेका सबैलाई बचुन्जेल मानव हामीलाई, धरतीलाई प्रयोग गरौँ सबैले चर्पीलाई पुरा सरसफाई, सरसफाई सरसफाई बसेका सबैलाई बचुन्जेल मानव हामीलाई, सरसफाई सरसफाई बसेका सबैलाई पाछु पूरा सरसफाई 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 आवश्यक सबैलाई बचाउँदैल मानव हामीलाई देखिन्छ नानी साबुन पानी हात धुने त्यो बानी पूरा सरसफाई 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 आवश्यक सबैलाई बचाउँदैल